यस पाहुना संघको खसखस का प्रायोजक हुनुहुन्छ बासु सत्याल। तपाईलाई भर्जिनिया राज्यमा घर जग्गा तथा व्यवसाय कुशलता सफलता तथा शीघ्रताका साथ खरिदी या बिक्री गर्नु परेमा सम्झनुहोस् बासु सत्याल साब रियल्टर तथा इन्टरनेशनल। सम्पर्क टेलिफोन 5713342878। सबैलाई आवासको समान अवसर एन इक्वल हाउसिङ अपर्च्युनिटी। नेपालको साहित्य कला तथा संस्कृतिको आत्मा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा अहिले हाम्रो पाहुना हुनु भएको छ वरिष्ठ साहित्यकार व्याकरणकार तथा समालोचक कृष्ण प्रसाद पराजुलीज्यू। म गण्डकीको धारमा छु, कोशीको किनारमा छु, जतासुकै रहु म आफ्नै माटाको सिँगारमा छु, नसोध मलाई तिमी को हौ भनी, नसोध मलाई तिमी को हौ भनी, म कतै बद्दो तार हुँ कतै तर्दो जंघार हुँ, परन्तु जीवनभर वर्चस्वका निम्ति सर्वस्व अर्पणी संसारमा छु, म आफ्नै हिमालयको अभिसारमा छु। परिचय शीर्षकको कवितामा आफ्नो परिचय यसरी दिन रुचाउने वरिष्ठ साहित्यकारको खास परिचय छोटकरीमा दिनुपर्दा भने हामीले यसरी दिनुपर्ने हुन्छ। विक्रम सम्बत 1992 असार 24 दिन भ्रमरकोट काभ्रेमा जन्मनु भएका साहित्यकार पराजुलीले विक्रम सम्बत 2011 गोर्खा पत्र तथा परोपकार पत्रिकामा कविता प्रकाशन गरेर औपचारिक साहित्य यात्रा थाल्नु भएको हो र अहिलेसम्मको 75 वर्षको यात्रामा उहाँका कविता काव्य 8, लोक साहित्य 3, भाषिक कृति 3, निबन्ध प्रबन्ध 11, कथा एकांकी 3, गीत कविता 10, कथा साहित्य 7, बाल भाषा सिर्जना 4 सहित 49 विधागत कृतिहरू प्रकाशित भइसकेका छन्। राम्रो रचना मिठो नेपाली 15 तारा र नेपाली साहित्य जीवन संग्रह, नौबेली कथा संग्रह, आँखा भरि म सपना मुटु भरि गीत गीति संग्रहहरू ती प्रकाशित कृतिहरू मध्येका हुन्। उहाँ 2046 छपट पुरस्कार, 2048 छिन्नलता गीत पुरस्कार तथा 2064 जगदम्बा पुरस्कार लगायत थुप्रै मान पदवीबाट सम्मानित तथा पुरस्कृत हुनु भएको छ भने भर्खरै देवकोटा शताब्दी सम्मान पनि उहाँलाई प्रदान गरिने घोषणा गरिएको छ। साहित्यकार पराजुली त्रिवेदी नेपाली विभागमा कार्यरत भएर सेवानिवृत्त भइसक्नु भएको छ। जीवनको उत्तरार्धमा मधुमेह रोगको कारणले हरेक दिन इन्सुलिनको सुई लिनु परे तापनि अरूको सहयोगबाट शिखर यात्रा नामक आत्मकथा पूरा गर्नुभएका साहित्यका अथक साहित्यकार यात्री कृष्ण प्रसाद पराजुली हाल अमेरिकी भ्रमणमा हुनुहुन्छ। यसै मौकामा हामीले आफ्ना केही खसखसहरू उहाँकै निवास स्थानमा भेटेर राखेका छौं। आउनुहोस् उहाँलाई स्वागत गरौं। वरिष्ठ साहित्यकार व्याकरणकार तथा समालोचक कृष्ण प्रसाद पराजुलीज्यू, यहाँलाई खसखस डट कम का हाम्रा सम्पूर्ण श्रोता तथा पाठकको तर्फबाट हार्दिक स्वागत गर्दछु।
धन्यवाद।
यहाँलाई अमेरिकामा स्वागत छ भन्दै पहिलो प्रश्न सोध्न चाहन्छौ, अमेरिकी भ्रमणको प्रयोजन के हो?
धेरै समयसम्म नेपाल बाहिरका मुलुकहरू घुम्न पाएको छैन, खास गरेर भारत भ्रमण चाहिँ समग्र मैले गरेको छु, अरू मुलुकको भ्रमण गर्ने अवसर मलाई जुरेन। अब अहिले छोरा बुहारी पनि यहाँ भएको अवसरमा उनीहरूले बोलाए, आमन्त्रण गरे र अमेरिका जस्तो एउटा शक्तिशाली सम्पन्न र चर्चित मुलुकमा म पनि पुगौन भन्ने एउटा इच्छाले मलाई यहाँलाई पुर्याएको। शरीरले त धाने कि धानेन कि भन्न गाह्रै छ, मनले नधान्ने पनि मनले म अमेरिका आइपुगेको छु।
हजुर, यहाँलाई धेरै धेरै स्वागत छ। हामीलाई अमेरिकामा यहाँसँग भेटघाट गर्नु पाउँदाखेरि हामीलाई साह्रै खुसी लागेको छ, फेरि फेरि स्वागत गर्दछौ। सन्ध्या प्राप्त सुई रोपी बाँच्नुको जिन्दगी भयो, हिजो स्वप्न थियो आज पानी हुँदै भयो, स्वास्थ्य कस्तो छ अहिले अर्थात् मधुमेहसँगको सङ्घर्ष?
अहिले त मैले उहाँ पनि यहाँ आउने बेलामा जाँच्नुपर्छ भनेर जाँचेको हुँ, दुई तिन वर्ष डाक्टरलाई जताएर आए र यहाँ पनि अस्ति सामान्य रगत लिएर जाँचियो, ठिकै छ। अब एक बाली यहाँ ओहामा भन्ने राष्ट्र कुन छ
ओहायो
त्यहाँ लगेर जचाउँछु भनेका छन् मेरो बाबुले, त्यहाँ गएर जचाउँछु, यहाँ स्वास्थ्य परीक्षण पनि गराउँछु।
यहाँको स्वास्थ्यमा चाँडो भन्दा चाँडै यस्तो अझ बढी सुधार आओस् भन्ने पनि कामना गर्दछौ। केही महिना अगाडि अमेरिकाले अमेरिकी दूतावासले भिसाको लागि अस्वीकार गरेको थियो, त्यसखेर तपाईँको प्रतिक्रिया कस्तो रह्यो?
मलाई त यिनीहरू भिसा दिने जुन मानिस एउटा जिम्मेवार ठाउँमा बस्नुपर्छ त्यो नै बस्या होइन कि जस्तो लाग्यो। मलाई भिसा नदिनु पर्ने तुकै थिएन, किनभने मसँग कागजातहरू डकुमेन्ट्सहरू सब पर्याप्त थिए र फेरि यहाँबाट आमन्त्रण थियो, बोलाएको थियो, त उनीहरूले किन दिएनन्? एवाज त बडो भइरहेको पनि लाग्यो। अब यो अमेरिकामा जाने स्वप्न छोड्दिउँ कि जस्तो पनि लागेको थियो। त मेरै बाबुले मैले कान्तिपुरमा लेख्न नै लागेको थिएँ, मेरो बाबुले होइन एकचोटि फेरि ट्राई गरौँ भने अनि अर्कोचोटि उनले पठाए, फेरि दिने यसपल्ट भयो भने
कुनै बाधा
भएन भएन तपाईँहरूलाई हामी भिसा दिन्छौँ, टुरिस्ट भिसा पाउनुहुन्छ, भोलि 11 बजे आउनुहोस् भने त्यो सरल तरिकाले दियो र म सरल तरिकाले आएँ।
कस्तो आक्रोश थियो त्यतिखेर जतिखेर भिसा
भिसा नदिँदाखेरि चाहिँ यिनीहरू क्या हो, यत्रो मुलुक छ कस्तो विवेक नपुर्याएको होला जस्तो मलाई लाग्यो। र उनीहरूलाई चाहिँ खाली स्विपर कामदार मात्रै चाहिने हो कि अर्को मुलुकको एउटा लेखक आउँछ यहाँको बारेमा लेख्न सक्छु, अनुभूति हासिल गर्न सक्छु, अध्ययन गर्छु, त्यस्तो मान्छेलाई भिसा नदिने कस्तो गैर जिम्मेवारी काम हो जस्तो पनि लाग्यो मलाई। र मैले अलिकति त्यहाँ व्यक्त पनि गरेँ, तपाईँहरू हेर्दै नहेरिकन विचारै नहेरिकन भिसा दिनुहुन्छ कि आ पनि भने है त्यो मान्छे अलि जेल पर्यो।
शताब्दीको 3/4 जीवनलाई पछाडि फर्केर हेर्दाखेरि कस्तो अनुभव गर्नुहुन्छ?
मैले त म कहाँबाट कहाँ पुगेँ जस्तो लाग्छ। अब भनौँ न शासनकै हिसाबले पनि हाम्रो राणा काल पनि खाएको, मैले अन्तरिम काल खाएको, पञ्चायत काल खाएको, बौद्धिक व्यवस्था काल खाएको र अहिले लोकतन्त्रात्मक गणतन्त्र खाइँदैछ। कहाँ 7 महिनामा चाहिँ यो अलि रहँदैन कि भने जस्तो भएर जन्मेको मान्छेले 75 काट्नु पनि ठुलो कुरा हो। तर मैले त्यहाँ यो मेरो अस्ति 75 मङ्गलोत्सव मनाएका थिए, त्यही समयमा एउटा गोरखभक्तले आफ्नै हस्ताक्षरमा कविता माग्यो, मैले त्यहाँ भनेको हुन्छ, आकाशको बादलुले धेरै पानी झार्यो, सप्तरङ्गी इन्द्रेणीले सातै फेरो मार्यो, 70 बाट 80 लागे। अनि 7 महिनामै बित्छ भनेको मान्छे 80 लाग्नु ठुलो विजय हो यो भन्ने मलाई लागेको छ। र म अहिले मेरो जीवनको यति लामो यात्रामा जुन सफलता पाएको छु म चाहिँ आफै पनि आफूसँग दङ्ग पर्ने मान्छे हुँ।
त्यसो भए आफ्नो जीवनको समग्रमा सो मूल्याङ्कन गर्दाखेरि आफूलाई सफल नै भएको?
सफल नै ठान्छु म, किनभने साहित्यमा लागेर मैले होइन कहिन सुख सुविधाका कुरा त गुमाएँ होला, तर कसैबाट नपाइने अपार तृप्ति चाहिँ मैले पाएको छु।
हजुर, बडो खुसी लाग्यो। यो जीवनभरको चाहिँ नि पछाडि फर्केर हेर्दाखेरि सबैभन्दा एउटा सुखद क्षण र दुःखद क्षण दुईटा क्षणका प्रश्नहरू सोद्धाखेरि तपाईँलाई कुन कुन घटनाहरू सम्झना आउँछ?
होइन अब दुःखद क्षण त धेरै आए, एउटा के हुन्छ भने अँधेरीमा पनि झुन्किरी अलिकति चम्किया देख्यो भने उज्यालो पाए जस्तो ठान्ने व्यक्ति मध्येमा म परे। र उकालो चढ्दै जाँदाखेरि निश्चय नै थाकिन्छ, तर माथि भन्याङमा पुगेर चौतारीमा बस्दाखेरि पिपलका पातले सर हुम्केर त्यो मेरो चाहिँ थकाइ बिर्साइदिँदाखेरिको जस्तो तृप्ति हुन्छ त्यस्तै तृप्ति मैले पाएको अनुभूति म गर्छु।
75 वर्षे जीवनको यात्रालाई सम्झेर शिखर यात्रा आत्मकथा लेख्नुभयो
हो,
पुस्तकको नाम शिखर यात्रा नै राख्नु पर्नेको मूल कारण केही छन्?
होइन, यो के भने प्रकृति जगतमा शिखर चढ्छन् मान्छेहरू, हाम्रै शेर्पा बन्धुहरू खप्पिस भइसकेका छन् उनीहरूको जन्मदैव, र हामी लेखकले पनि शिखर चढेका छौं भन्ने मेरो अभिप्राय हो। त्यो शिखर चाहिँ के त भन्दाखेरि मुटुको शिखर, मुटुको हिमाल चढ्ने,
भावनाको हिमाल,
भावनाको हिमाल, त्यो चढ्दै जाँदाखेरि कति चाहिँ ठक्कर आए कति चाहिँ बाबा व्यवधान भयो कति संघर्ष गर्नु पर्यो जीवन कहाँबाट कतातिर दौड्यो त्यो देखाउनु थियो मलाई त्यसरी मैले शिखर यात्रा भनेर यसको नाउँ राखेको
मिठो कारण
यस पुस्तकमा आफूलाई कतिको पारदर्शी बनेको भन्ने ठान्नुभएको छ
मैले मसँग भएका घटनाहरू त्यसमा चाहिँ दिएको छु ल त भनौँ भने यो मेरो एक किसिमको आत्मजीवनी पनि हो आत्मकथा भनेको छु मैले जीवनी पनि हो म कहाँबाट कसरी आएँ कसरी आएँ कसरी पढाएको क्षेत्रमा चाहिँ कसरी लेखनमा आएँ ए कसरी लेखनमा आएँ भन्ने यावत कुराहरू मैले दिन मन थियो त्यसैले यो निबन्धात्मक भन्दा बढी कथात्मक कृति हुन पुगेको छ
तैपनि यस पुस्तकमा भन्न छुटेका या भन्न नचाहेका केही कुराहरू खसखस डट कमका श्रोता मार्फतलाई भन्न चाहनुहुन्छ केही छन् त्यस्ता
अब अलिकति त त्यहाँ भन्न छुटेकाहरू अहिले पनि सम्झिन्छ पछि अर्को संस्करण निकाल्यो भने थपिन सक्छ कि र अब भनौँ न ज्वरो आएर महिनौ दिन थलिएको त्यस्ता कुरालाई कति लेख्ने भनेर कुनै कुनै कुराहरू अलिकति छोएको मात्रै होला तर अरू चाहिँ यथासम्भव मैले छोएको छैन अब जस्तो पारिवारिक हिसाबमा बिहा भएकै मेरो बाल बिहा भएको मान्छे मैले त्यसलाई ढाँटिन र सम्झौता गरेँ त्यसैसँग सम्झौता कस्तो गरेँ भने म यहाँ काठमाडौँ बस्थे उनी बाल सङ्गिनी भन्छु म मेरो श्रीमतीलाई उनी घरैमा बस्थिन् र प्रेम प्रणय भन्ने कुरा पनि त्यति बेला केही थाहा थिएन त्यो त खालि खेल थियो एउटा बिहाको मैले त्यहाँ एउटा कथा पनि हालेको छु जुन वनमा जाँदाखेरि दुईटी केटीले मसँग बिहा गरी खेलेको भन्ने प्रसङ्ग पनि छ त्यस्तै अनि पछि उनी पनि उम्मेदवार भइन् म पनि लक्का जवान भएँ र मैले त्यहाँ एक ठाउँमा चाहिँ डेरैलाई मैले दरबार बनाएको त्यो घटना बिर्सेर पनि बिर्सिन्न भनेको छु त्यही भए हुनाले मैले यथासम्भव यसलाई चाहिँ नढाँटिकनै भन्न खोजेको छु कतिले बिहा गरे कुनै पत्याउँदैन चाहिँ या अहिलेको उमेरमा इन्डियामा बस्दाखेरि अहिलेको उमेरमा पनि बिहा हुन्छ र हाम्रो यहाँ केटी दिन्छौँ घर पनि दिन्छौँ बिहा गरेर भनेर त्यो पनि छ तर मैले त्यतातिर ध्यान दिइनँ किन एकजना मान्छेको जीवन बर्बाद हुन्छ मेरो त बिहा भइसकेको छ फेरि दुई दुईवटा घाँडो भिरेर के गर्नु भनेर जीवनलाई चाहिँ सार्थक रूपमा ल्याएर गए
अहिले नेपालमा किताब किनेर पढ्ने प्रवृत्तिमा अलिकति वृद्धि भएको छ मदन पुरस्कार गुठीको एकै मञ्चबाट एकै दिन जगदम्बा श्री पुरस्कार ग्रहण गर्ने तपाई र मदन पुरस्कार विजेता जगदीश घिमिरे द्वारा लिखित अन्तर्मनको यात्रा र कर्ण साथीको सोचित पुस्तक जुन आत्मकथामा अथवा आत्मवृत्तान्तमा आधारित कथा
हो
साह्रै पाठकहरूले चाख लिएर पढे त्यही मेसोमा तपाईँको यो शिखर यात्रा प्रति पाठकको चासो कस्तो भेट्नु भएको
अब अहिले त यो भर्खर दुई चार महिनाको निस्केको तर पनि अरू किताबहरूको मोटो पनि निस्केको छ त्यो मेरो अभिनन्दन ग्रन्थ जस्तो साहित्य र साधना नगरिया छ त्योभन्दा बढ्ता चाहिँ यही नै बिकिरहेको छ र मेरो पनि किताबहरू जाने मध्येमा पढ्ने व्यक्ति हुँ म मेरो गीतको सातौं संस्करण भएको छ मेरो गीत संग्रह जुन छ सातौं संस्करण भइसकेको छ प्राय के भनाइ छ भने कविताका कृतिहरू त्यति बित्दैनन् भन्छन् तर मेरो कविताकै कृतिको पनि सातौं छैटौं संस्करण नभएको किताब मेरो छैन अब 1000 प्रति छापेर दुई तिन सय बाँड्यो 700 किताब एउटा कुनामा थन्किरहन्छ भने त्यो लेखक कहिले चाहिँ उहो लाग्छ त्यस्तो स्थिति छैन अहिले तैपनि किताब किन्नुपर्छ भन्ने एउटा संस्कृतिको विकास हुन हामी कहाँ अब अहिले अलिकति प्रारम्भ त भएको छ तर अझै बाँकी छ है अरू फिल्मका टिकट किन्न छोडेर पनि किताब किन्ने एउटा प्रतिस्पर्धा त्यो चाहिँ अझै बढेर जानुपर्छ भन्ने मलाई लाग्छ
शिखर यात्राको प्रकाशन पछिका संस्मरणहरूलाई पनि निरन्तरता दिनुपर्छ भन्छौ हामी यसलाई कसरी निरन्तरता दिनुहुन्छ के
होइन शिखर यात्रा यो कृष्ण साहित्य सदन एउटा संस्था बनिएको छ मेरै नाममा मेरा परिवार का सदस्य जिसमें बाहर का साहित्यकार अध्यक्ष हो प्राध्यापक गोपीकृष्ण शर्मा है त्यसले छापेको हो। अब त्यसले सके त्यसैले निरन्तरता दिन्छ नभएदेखि रत्नपुस्तक भण्डारलाई दिएर पनि त्यसको चाहिँ फेरि आगामी संस्करण निश्चय नै बाहिर आउँछ।
तपाईँ आफै समालोचक हुनुभएकोले यस पुस्तकको समालोचना गर्नु पर्यो कसरी गर्नुहुन्छ?
आफैले लेखिसकेका किताबको अरू समालोचना त के गरौं,
समालोचक हैसियतले।
तर यसमा चाहिँ के भने विभिन्न विधा हुन्छन्, साहित्यका पनि विभिन्न विधा हुन्छन्, विभिन्न फाँट हुन्छन्। त्यसरी गर्दा एउटा व्यक्तिको भनौ न हामीले उपन्यास लेखे पनि अथवा कथा लेखे पनि त्यो पात्र जीवन्त छ कि छैन भनेर सोच्ने हो नि। त्यस्तै एउटा पात्र त्यहाँ स्वयं लेखक भएको छ र त्यसले चाहिँ आफ्नो यात्राका प्रसङ्गहरूलाई विभिन्न शीर्षकमा विभाजन गरेर यथासम्भव दिएकै होला भन्ने मलाई लाग्छ। हुन त म अलि बिरामीमा आए हुनाले त्यसलाई अझै काटेर अझै चाहिँ फेरि दोस्रो तेस्रो पल्ट करेक्सन गरेर बनाउने समय मलाई कम जुर्यो, तर पनि त्यति नै पनि निकै भयो कि भने जस्तो मैले चाहिँ ठानेको छु। र कैयन मानिसहरूले त्यो पढ्दाखेरि छोड्न मन लागेन भनेर जुन प्रतिक्रिया दिन्छन् त्यसमा म पनि मर्ख पर्ने गरेको छु।
होइन, पक्कै पनि यो ग्रन्थ नेपाली साहित्यको लागि एउटा ठूलो उपहार हामीले उपहारको रूपमा लिएका छौँ र एउटा यो ऐतिहासिक दस्तावेज नै मान्नुपर्छ, हामी त्यसरी हेरेका छौँ। अब प्रश्न अर्कोतिर जाउँ। शिखर यात्रा लेखनको क्रममा यहाँले के भन्नुभएको छ भने 2015 सालतिर वीरगंजमा स्थानीय युवकहरूको सक्रियतामा देवकोटा अध्ययन मण्डल स्थापना भएको थियो र शिखर यात्रामा तपाईँले त्यस मण्डलको उपाध्येयता महत्व र स्थापनाको चर्चा गर्नुभएको छ। प्रसंग अहिले शताब्दी देवकोटाको शताब्दी शतवार्षिकी मनाउने क्रममा छौं हामी, तर कुनै पनि आयोजकहरूले सह आयोजकहरूले यसबारेमा कहीँ कतै चर्चा गरेको छैन, यसप्रति तपाईँको कस्तो भनाइ दिनुहोस्?
अब त्यो वास्तवमा देवकोटा अध्ययन मण्डल नेपाल राष्ट्रिय विद्यापीठ भन्ने एउटा संस्था थियो है, नेपाल राष्ट्रिय विद्यापीठ, त्यो चाहिँ 2007 सालको जनक्रान्ति पछि पब्लिक स्तरबाट खोलिएको पहिलो विश्वविद्यालय मानिन्छ। त्यसैको हातमा यो देवकोटा अध्ययन मण्डल खोलेको हो, त्यसैका संस्थापकहरू पनि लागे। देवकोटाको मूर्ति त्यो प्रज्ञा प्रतिष्ठानले उपहार दियो, त्यो लगेर पनि धेरै समयसम्म त्यहाँ जन्म सकेका छैन, अहिले थिएन, अहिले जडिया छ। अब वास्तवमा नेपाल बाहिर एउटा मध्य तराई क्षेत्रमा देवकोटाको त्यस्तो एउटा ऊ त्यसलाई विकास गर्नुपर्ने हो, काठमाडौँ बाहिर विकास गर्नुपर्ने हो, खोइ ध्यान पुगेको छैन भनौँ अथवा चासोको कम भनौँ त्यसको चर्चा सुनिएन। तर त्यो बाँच्नु पनि अब संस्था त त्यसको धराशायी भयो, किनभनेदेखि हामी कहाँ अङ्ग्रेजी भाषा बाहेक मातृभाषामा पनि पठन पाठन हुन्छ भन्ने विकास भएन। भारतमा त्यो छ, भारतमा अनेक किसिमका विश्वविद्यालयहरू छन्, साहित्य अलङ्कार, साहित्य रत्न इत्यादि इत्यादि, त्यो उनीहरूले विकास गरेका छन् र त्यसलाई यथासम्भव सरकारले मान्यता पनि दिएको छ। हामी कहाँ चाहिँ के भने दुई किसिमको शिक्षा चाहिँदैन भनेर यो पञ्चायतकालमा त्यसलाई कार्ड दिएपछि त्यो संस्था धराशायी भयो। तर त्यो हाम्रो सम्झनामा बाँच्ने त्यही देवकोटा अध्ययन मण्डलले एउटा थियो, त्यसलाई सम्झनु पर्ने हो। अब त्यसमा चाहिँ अलि हामी टाढा भयौँ, बुढै पनि भइयो, त्यसमा पहिले काम गर्ने कैयन मानिसहरू बिलाएर गइसक्नुभयो, त्यसो भएर अब लाग्ने मान्छेको पनि कमी भयो होला, चासो लिनेहरूको पनि ध्यान त्यहाँ पुगेको छैन, त्यही हो।
यसमा यस देवकोटा मण्डलमा देवकोटाका कृतिहरू
छ र राम्रो रूपमा नै गरिएको हो त्यो। यो श्रीपुर भन्ने ठाउँमा, वीरगंजको श्रीपुर भन्ने ठाउँमा यो स्थापित भएको हो।
बाल साहित्यमा पनि अन्य विधामा जस्तै जत्तिकै कलम चलाउनु भयो, त्यस्ता लोकप्रिय बाल साहित्य अथवा बाल रचनाको सिर्जना गर्दा बालकहरूको निश्चित उमेरको परिधिभित्र रहेर गर्नुभयो कि अनि अथवा बालकहरूको कुनै उमेरलाई विचार गर्नुभयो लेखाएर?
अब त्यो अवधारणा पहिले त त्यस्तो सबै थिएन, तैपनि मैले रमाइला नानी भाग एक, रमाइला नानी भाग दुई, रमाइला नानी भाग तीन भनेर पहिले शिशु अनि बालक अनि अलिक किशोरलाई छुने किसिमले गरेको छु र त्यो कृति अति लोकप्रिय पनि हो र त्यसको अहिले भनौ न पाठ्यक्रममा पुगेको संख्या नै नेपालीमा त्यो कम होइन, झन्नै 15 लाख नाइसकेको छ। त्यसो भएनले मैले त्यसलाई चाहिँ गरेँ र अहिले पनि अब मैले लेखेका चिजहरू कुनै चाहिँ शिशुवर्ग, कुनै कक्षा 6, 7, 8, कुनै 9, 10 भनेर वर्गीकरण गरेका छन् अरू लिएर त्यो विभिन्न स्कूलका पुस्तकालयहरूमा पनि राखेर चाहिँ सञ्चालन हुँदैछ।
भनेको मतलब यो यति वर्षको
पहिले चाहिँ त्यो अवधारणा थिएन, हामीले कुन सकसले बाल साहित्यको लेख्नु पर्यो भने मलाई त ठूलो घटनाले नै लेखाएको हो बाल साहित्य। गाउँमा बस्दाखेरि मैले केही पढ्न पाइन, अब त्यो गाउँमा रुद्री बाहुनको छोरा भए हुनाले नाताले रुद्री चण्डी दुर्गा कवच यस्तै यस्तै मात्र पढाइन्थ्यो, तर त्यो नबुझिने बरु स्वस्थानी पाठ गर्दाखेरि बुझिने हुन्थ्यो, शिव शर्माको कथा घुमाको कथा रमाइलो लाग्थ्यो नबुझिने। त्यो बेला मैले एउटा पारसुमन प्रधानको नेपाली साहित्य भन्ने किताब भेटाएँ, त्यो मैले 20 पल्ट पढेँ, मलाई त्यति मन पर्यो र पछि हामीले स्कुल गऱ्यौँ, आफूले गाउँमा पढ्न नपाएको त्यो पीडा कहाँबाट चाहिँ निकाल्ने छ भन्दाखेरि गाउँमै 25-7 सालमा त म 15 वर्षको भइसकेको थिएँ र गर्दाखेरि त्यहाँ विद्यार्थीहरूलाई पढाउने किताब भएन, अनि मैले 2टा सङ्ग्रह निकाल्ने ज्ञान सागर भन्ने लिथो ज्ञान सागर भन्ने लिटो पनि निकालेका थिए, अनि त्यसमा चाहिँ जीवनी दिने, कथा दिने, राम्रा राम्रा कविता दिने, अनि सामान्य ज्ञानका प्रश्नोत्तरात्मक पनि सामग्री राख्ने गरेका थिए र बाल साहित्य त चाहियो भनेर मैले त्यो रमाइलो नानी फर्स्ट टाइम तयार गरेको। त्यस पछाडि अब कवितामा भनौँ न जुन तारा उभ्याउँदै अनि त्यहाँबाट चरी आयो भनेर कराउँदै अहिले चाहिँ यो चरी आयो भनेर कराउँदै अनि त्यस पछाडि तारामण्डल भनेर लिँदै गएको छु र मैले आफ्नै नाति नातिनाका विषयमा पनि बाल कविता लेखिसकेको छु। त्यो नाति नातिना भने उनीहरूको फोटो राखेर मेरो यहीँ बस्ने विभूषा थिइन् ऊ मुसा आयो भनिन् कि मुसा उफ्रदै आएकोदेखि ऊ मुसा आयो, मैले तुरुन्तै कविता सानी नानी विभूषा आयो भन्छन् ऊ मुसा भनेर कविता लेखिहालेँ। त्योसम्म पनि किताब चाहिँ बाल पाठकहरूमा गइरहेको छ र उनीहरूसँग बसेर म उनीहरूसँगलाई सुनाएर उनीहरूसँगकै मनोविज्ञान बुझेर लेख्ने प्रयास चाहिँ गर्छु गर्छु।
त्यसै भएर सायद बाल
बालिकाहरूले
यसै अर्को प्रश्न, गीत कविता समालोचना बाल साहित्यमा लेखनमा लागेको मान्छे व्याकरणतिर पनि कसरी लाग्नु?
त्यो भाषाको चाख चाहिँ मलाई सुरुमै थियो है र अब छन्द कसरी सिक्ने, ह्रस्वदीर्घ कसरी सिक्ने, नेपाली मिठा वाक्यहरू हालेर कसरी लेख्न सिक्ने, अब यसमा धेरै कुराले अझ आयो। मैले कहीँ राम्रो रूपमा सामग्री पाइनँ अनि मैले वर्षौं लगाएर आफैले अध्ययन गरेँ खोजेँ, त्यस पछाडि राम्रो रचना मिठो नेपाली भनेर लेखेँ। त्यो व्याकरण मात्रै नभएर त्यो चाहिँ हाउ टु राइट
शिक्षामूलक पनि भयो
किसिमको पनि भयो र रचना चाहिँ राम्रो पनि हुनुपर्छ, त्यो चाहिँ मिठो नेपालीले युक्त पनि हुनुपर्छ, त्यही अवधारणामा मैले त्यो लेखेको हुँ र अब 12-15 वर्षको उमेरमा त म अरूको प्रुफ रिडिङ गर्ने भइसकेका थिएँ. त्यो चासोले गराउँदो रहेछ, कुनै गुरु थापिया पनि होइन. र अनि पछि भाषाले यसरी मन लगायो, ए बाबा आफै बोलेको भाषा तातै गर्दादेखि बोलेको हो, तातै गरेको समयदेखि बोल्दै लेख्दै जाँदा जाँदा यो उमेरमा आइयो. अब त्यसैले त्यो भाषाबाट छुट्याउन त कसैलाई सकिँदैन, तर आफ्नो भाषाको उन्नति नभइकन अरू भाषा मात्रै जानेर के गर्ने? जान्न त हामी संसारका धेरै भाषा जानौ, तर पहिलो नम्बरमा आफ्नो भाषालाई राम्रो रचना र मिठो नेपालीका साथ ल्याउनु भन्ने अवधारणा पनि यसमा थियो. त्यसो भएर मैले लेखेको, म त्यस क्षेत्रमा लागेको. पछि भाषाको माया भन्ने किताब पनि निकालेको छु.
लामो समय शिक्षण पेसामा पनि सम्बन्ध हुनुभयो, जेपी हाई स्कुलमा पनि पढाउनुभयो, विश्वविद्यालयमा पनि पढाउनु भयो. प्रसङ्ग चाहिँ नि जेपी हाई स्कुलमा छँदाखेरिको 35 सालमा त्रिभुवन विश्वविद्यालयको नेपाली विषयको राष्ट्रिय अधिवेशनमा भाग लिँदै यहाँले के भन्नुभएको थियो भने, शिक्षण पेसा विशेष आकर्षण र सम्मानप्रद हुनुपर्छ भन्नुभएको थियो. तपाईँको त्यतिखेरको त्यस भनाइलाई माग भन्नुहोस्, सोचाइ भन्नुहोस्, अथवा चाहिने चाहना भन्नुहोस्, जेसेकै भन्नुहोस्, त्यो पूरा भएको देख्नुभएको छ?
अब केही अंशमा त त्यो गर्यो. जस्तो विश्वविद्यालयमा चाहिँ के थियो भने, ग्रेड हुने सहायक प्राध्यापक, उप प्राध्यापक, सह प्राध्यापक, पूर्व प्राध्यापक स्कुलमा थिएन. जस्तो स्कुलमा अब ग्रेजुएसन लेभलको पढाउने क्लास 9-10 जस्तो थियो, मिडलमा पढाउने भयो भने त्यही एउटै रेसियो थियो नि. अब अहिले चाहिँ स्कुलमा पनि शिक्षक, सहशिक्षक इत्यादिको व्यवस्था चाहिँ हुँदैछ. तर अरू कतिपय कुरा त त्यो बेलामा हामीले जेपीमा पढाउँदाखेरि यो सञ्चय कोषसम्म पनि थिएन. सञ्चय कोष राख्दाखेरि त उल्टो चाहिँ किन राख्नुभयो तपाईँहरूले सञ्चय कोष, के आधारमा राख्नुभयो भनेर क्वेसन आयो. अनि सबैको नाममा बैङ्कमा चाहिँ अलग अलग खाता खोलेर सञ्चय कोष राखेको, विचार झिकेर अनि तपाईँहरूले लैजानुहोस् भनेर समझ गर्यो. अब अहिले चाहिँ सञ्चय कोषको व्यवस्था पनि भएको छ. अब सरकारी स्कुलहरूमा त पेन्सनै पाउँछन्, मेरो छोरी एउटा पेन्सन प्राप्त भइसकेकी छन्, उनी पनि शिक्षामा लागेकी छन्, तीनवटै छोरी शिक्षामै लागे. मेरो चाहिँ शारदा, शान्ता, साम्भवी नाउँ गरेका छोरीहरू शिक्षामै लागेछन्. अब ठुलीको पेन्सनै पाएको, माइलीको पनि धेरै वर्ष सेवा गरिन्, कान्छीको पनि अहिले एउटा बोर्डिङ स्कुलमा पढाउँदैछन्. त्यो चाहिँ व्यवस्था अलिकति सुध्रिया छ, तर अरू शिक्षकका मागहरू, उनीहरूका चाहनाहरू पूरा हुनु चाहिँ अझै पनि कोसिस गर्नु नै परिरहेको स्थिति छ.
थुप्रै पुस्तकहरू प्रकाशित भएका छन् तपाईँ, ती पुस्तकको बिक्रीबाट आमदानी हुने आमदानीबाट जीवन गुजाराको लागि यथेष्ट छ भन्ने देख्नु थाल्नुहुन्छ आफूलाई?
यथेष्ट त नभनौ, तर के छ भने तिनबाट मैले राम्रो सहयोग पाएको छु. त्यसमा पनि हाम्रो नेपालीमा एउटा के छ भने, कुनै किताब चल्यो भने चोरी नै दिने. मेरो राम्रो रचना मिठो नेपाली सुन्नुभयो भने छक्क पर्नुहोला, चोरी हो. सबै त्यही सारेर है लेखकको नाम फरक पारेर निस्क्यो. त्यस्तै पूर्णता र नेपाली साहित्यको नोट भनेर निकाले एक बन्धुले. अब त्यो नोटमा के भयो भने, अरू कम्प्रिहेन्सिभ क्वेसनहरू जसलाई मजिरा छोडिदिनुहोस्, मूल पाठ भनेर राखेको. अब देवकोटाको बारेमा मैले लेखेका थिएँ, भानुभक्तको बारेमा मैले लेखेका थिएँ, त्यो मूल पाठ साथ दिएपछि मेरो किताब अपाङ्ग भएको भएन. र अब त्यो किताब दार्जिलिङतिर क्लास 9-10 द्रुत पाठको रूपमा राखिदिएको छ. अब त्यहाँ 5-10 हजार कपी जाने ठाउँमा त उसको नोट पो बिक्न थाल्यो, अनि मलाई ठहरै पारेको स्थिति पनि छ. राम्रो रचनामै पनि अहिले जुन बेलामा मैले त्यो ऐतिहासिक काम गरे त्यो बेलामा त्यति थिएन, 2-4 मुस्किलले थिए, ती पनि आफ्नै पनका थियो. तर अहिले 100-125 चाहिँ किताबहरू त्यस्ता निस्किसके. अनि जसको शक्ति उसको भक्ति बनाए जस्तो कोही मान्छे क्याम्पसमा पढाउँछ, कोही मान्छे हाई स्कुलमा पढाउँछ, उसले आफ्नो किताब चलाउन थाल्यो। चलाएपछि राम्रो रचना मिठो नेपाली त्यहाँ घुस्न पाएन एउटा त्यो। दोस्रो हामी कहाँ एउटा फट्याङ के छ भने गाइड निकाल्ने धन्दा गरिरहेछन्। अब गाइडमा गुरुप्रसाद मैनालीका 11 कथा मध्येमा एउटा नासो चाहिँ चट्ट झुक्यो च्यात्रो राखिदियो, अनि त्यो नासोको प्रश्नोत्तर के दिनुपर्छ गरिदियो, चरित्र चित्रण गरिदियो, अनि अरू ग्रामर पनि दिइहाल्यो ऊ हाल्यो। अब जसो तसो पास हुनेलाई त काम दिइहाल्छ, त्यसले गर्दाखेरि पनि ह्याम्पर गर्यो। र कुनै ताका राम्रो रचना मिठो नेपाली सालको 25-30 हजार कपी जान्थ्यो भने अब अहिले 5 हजार पनि जानलाई चाहिँ गाह्रो गाह्रोको स्थिति भइरहेछ। त्यसो आमदानी निश्चय नै मैले ट्याक्स समेत बुझाइसकेको थिएँ त्यसको आमदानी इन्कममा, तर अहिले चाहिँ के भयो भने अब अलिअलि पुछाउने।
भनेपछि नेपालमा अझै पनि लेखन पेसामा लागेर जीवन धान्नको लागि
कसैलाई पनि सुन्ने नै छ, हामीलाई अलिअलि मद्दतसम्म चाहिँ गरेका छ है। अब यहाँ डायमन्ड शमशेर एकजना हुनुहुन्छ, उहाँको उपन्यास खुब बिक्री भएको छ, त्यसैले बाँचिरहेको छु भन्नुहुन्छ। मद्दत चाहिँ पाएको छु मेरो चाहिँ सन्दर्भमा भन्ने हो भने, तर त्यसैबाट मात्रै भएको भए त म युनिभर्सिटीमा किन पढाइरहन्थे, म शिक्षक किन भइरहन्थे।
मेरो प्रश्न त्यतापट्टि थियो। वेद शब्दकोशको सम्पादन कार्यमा तपाईँले दिनरात अहोरात्र खट्नुभयो, तर त्यतिखेर प्रज्ञा प्रतिष्ठानमा त्यस सम्पादनको बेलामा प्रज्ञा प्रतिष्ठानका तिरा मिठा घटनाहरू केही तपाईँलाई सम्झना छन्?
अब त्यो कस्तो भन्नुहुन्छ भने यो शब्दकोश बनाउने आयोजकहरूको तर्फबाट जुन हुनु पर्थ्यो त्यो भएन। अब अर्थ लेखा थियो, यहाँलाई पनि अर्थ लेखन दियो, मलाई पनि लेखन दियो। अब मेरो राम्रो भयो भने त मलाई खान्नलाई चाहिँ तत्कालै उनीहरूले चाहिँ ऊ गर्न सक्नु पर्थ्यो नि त, ए तपाईँले लेख्या भएन यहाँ यहाँ सुधार्नुहोस् भन्न सक्नु पर्थ्यो नि। अब त्यो भन्न नसक्दा के भने दाँतमा ढुङ्गा लागे जस्तो भयो, अनि पछि चाहिँ झन खतम भयो, फेरि त्यसलाई पहिरो सोर्नु पर्यो हामीले, र बनारसमा बसेर त्यो गङ्गाजीमै म मिलाउँछु जस्तो गरेर मैले काम गरेँ है गरेँ। त्यति गरेर त्यो जुन तत्कालीन स्थितिमा त्यति पनि ठुलो रूपमा आयो, अहिले त्यसैको चल्ती छँदैछ, र त्यसको निरीले त्यसलाई परिष्कार गर्दै लैजाने, त्यसको परिशिष्ट भाग निकाल्दै लैजाने भन्ने कुरा थियो। त्यो चाहिँ नेपालको चाहिँ त्यो प्रशासकीय उसबाट चाहिँ कमजोरीबाट चाहिँ त्यो गयो। अब त्यसबाट लाभ चाहिँ कहाँ गयो त भन्दा त्यसको आएको लाभ तलबमा गयो, अरू कुरा गयो, त्यही कोषमा लागिरहन पाएन, त्यो स्थिति छ।
प्रज्ञा प्रतिष्ठानबाट प्राज्ञको निम्ति तपाईँलाई कहिले निन्दा आयो?
त्यस्तो केही आएन। अब यो हामी कहाँ, अब यो भनसुन मनसुन र कमिसन जस्तो तिनवटा कुरा आउँछ के। अब एउटा साहित्यकार जो स्वाभिमानमा बाँचेको छ किन भनसुन गर्न जाने, मेरो योग्यता छ भने त तिमीहरू आउन होइन। अब मनसुन हुनाले हावा अनुसार पञ्चायत भयो पञ्चायत नै हुन सिक्ने, काङ्ग्रेस आए काङ्ग्रेस नै हुन सिक्ने, एमाले आए एमाले नै हुन सिक्ने, त्यो प्रवृत्ति ममा हावी भएन। अब त्यसले गर्दाखेरि त्यो र अब भनौ न यहाँ कतिसम्म सुनिन्छ भने पुरस्कार पनि कमिसनमा 3 लाखको पुरस्कार छ भने 1.5 लाख तँलाई 1.5 लाख मलाई है भन्ने जस्तो, त्यो प्रवृत्तिमा म गइन है। त्यसो भए भएन, एउटा साधक आफ्नै साधनामा चुरुडुङमा डुबिरहे, अरू कुराको मैले ख्याल गरेन, मलाई दुःख पनि छैन।
एकछिन अब समग्र राष्ट्रतिर जाउँ। अहिले देशमा भाषा सम्बन्धी चलेका विवादहरू तपाईँले सुनि नै राख्नु भएको, देख्नु नै भएको होला, कसरी लिनुभएको छ यसलाई?
यो त मलाई नेताहरू जन्म नसकेका हो कि जस्तो लाग्छ। साँच्चीकै नेता भयो भने त त्याग हुनु पर्यो नि त, यो कुर्सीमा बसेर भत्ता खाने नै दृष्टिकोणले सधैँभरि लाप्पा खेलिरहनु त उचित होइन। तर हामी कहाँ दुर्भाग्यवश यस्तो भइरहेको छ, कहिले को आउँछ कहिले को आउँछ। वास्तवमा देशलाई हेर्नुपर्ने एउटा रूपरेखा ल्याउनु पर्ने एउटा कार्ययोजना ल्याउनु पर्ने देशलाई अब कसरी लैजाने अगाडि बेरोजगारी समस्यालाई कसरी हल गर्ने यतातिर गएको मैले देखिनँ. अब संसदमा भनौँ भाषा साहित्यकै विषयमा पनि चर्चै हुँदैन. उनीहरूकै चाहिँ पाना पान लितालाई फुर्सदै दिँदैन. पञ्चायत कालमा पनि ए थाहा छ आज नेपालको एउटा ठूलो कवि टेकुको हस्पिटलमा मरिरहेको छ यो सदनलाई थाहा छ भनेर प्रश्न गरिन्थ्यो. आज त्यस्तो केही देखिँदैन. त्यसो भए हुनाले कतिपय लेखकहरू पनि अलि वितृष्ण भएका छन्.
सयौं वर्षदेखि चल्दै आएको राष्ट्रिय झण्ड पनि फेरिनुपर्छ भन्ने कोही मान्छेहरू भनिरहेछन्, कसरी लिनुभएको
छ? होइन, अब त्यो वास्तवमा राष्ट्रिय झण्डाका उपाध्येता छन् भने त्यो चन्द्र र सूर्यले चन्द्रवंशी र सूर्यवंशी नै मात्र देखाउँदैन. त्यसले सूर्यले तातो पनि देखाउँछ, न्यानो पनि देखाउँछ, चन्द्रले शीतलता पनि देखाउँछ. हामीले त्यस रूपमा लियो भने झण्डा फेर्नै पर्छ भने जस्तो पनि लाग्दैन. फेरि संसारको भन्दा फरक किसिमको झण्डा छ हाम्रो. हाम्रो तीन कुने झण्डा, अरू सबैको चार कुने हुन्छ, हाम्रो तीन कुने छ. अब त्यहाँ रातोको पनि अर्थ छ, निलोको पनि अर्थ छ. तर अब यसरी फेर्दै जाने हो भनेदेखि त होइन, अनुहारै पनि फेर्नुपर्छ भन्ने हुन् कि त्यो त सम्भव छैन.
पाठकहरूबाट मान सम्मानहरू त पाउनु भएको छ, त पाएको जति मान सम्मानबाट तपाईँ कतिको सन्तुष्ट हुनुहुन्छ?
मलाई सबभन्दा ठूलो सम्मान नै पाठकहरूको लाग्छ. अब हुन त अरू सम्मान मान पदवी इत्यादि पदकहरू पनि पाइयो होला, तर पाठकको हृदयले दिने सम्मानको जोडा त्यो कुनैले पनि तिर्न सक्दैन.
तर राष्ट्र अथवा सरकारको तर्फबाट कहिल्यै त्यस्तो भएन तपाईँलाई?
खोइ त्यस्तो सरकारी रूपमा त त्यस्तो भएको छैन. अब यहाँ मैले अहिले नै भने नि यो भन्छन् मनसन र कमिसन समेत खेल के चल्छ, मैले वास्ता पनि गरिनँ.
तर गरिनु पर्थ्यो जस्तो लाग्दैन?
होइन, त्यो गरेर के लिनु हो, त्यो भनेर के पुरस्कृत हुनु, के सम्मान लिनु? स्वतः आएको सम्मान पो सम्मान त होइन. पानी पनि भनौँ यहाँ तलबाट चाहिँ हानेर पारे जस्तो भइगयो नि त्यो त.
कल्पनामै रहेर पूरा हुन बाँकी धोकाहरू के छन् र त्यस्तो धोका पूरा गर्नको लागि हामीले के गर्नुपर्छ जस्तो लाग्छ?
अब
पुस्ताहरूलाई सल्लाह केही छ तपाईँका कल्पनामा रहेका धोकाहरू?
अब वास्तवमा एउटा त आजको भोलि कोही लेखक हुन सक्दैन. त्यो लेखक भनेको कुरा खालि सिकारु स्थितिले मात्रै पुग्दैन, एउटा साधकै हुनुपर्छ, स्थापित हुनुपर्छ. लेखक स्थापित भयो भनेदेखि हुन्छ, ऊ त्यसको निमित्त उसले स्वयं साधना गर्नुपर्छ, स्वयं खारिनुपर्छ, तिखारिनुपर्छ, अनि मात्रै ऊ आफ्नो लक्ष्यमा पुग्न सक्छ. अब नेपालीमा भन्नुहोस् न, हाम्रा विभिन्न संस्कृति छन्, विभिन्न रीतिरिवाज छन्, त्यसमाथि लेख्न सकिन्छ. एउटा दनुवार बस्तीमा गएर दनुवारको कथा लेख्न सकिन्छ, माझी बस्तीमा गएर माझीको कथा लेख्न सकिन्छ. लेखकहरूलाई त त्यसरी जुम्लामा पठाइदिने, एउटा लेखकलाई उसलाई खानलाई पिर्नुहोस् सरकारले भत्ता दिने, सुन्दर काव्य अथवा कथा अथवा उपन्यास लिएर आओस् न. अब त्यो हामी कहाँ त्यो सरकारको भेटोमा घामै लागेको छैन. त्यसो भए हुनाले त्यसो भएछ, एउटा त त्यो गर्न सक्यो भनेदेखि अझै हजारौं कृतिहरू चाहिँ नयाँ नयाँ जीवन लिएर नयाँ नयाँ चाहिँ सफलता लिएर आउन सक्थे भन्ने मलाई लाग्छ. अर्को कुरा के छ भने, लेखकहरूको एउटा देश काल स्थिति अनुसार चाहिँ उसको मापन हुनुपर्छ. भानुभक्तको कालमा भानुभक्तले अहिले प्रहसीले कहिल्यै लेखेका छैनन् भनेर अहिलेको आँखाले हेऱ्यो भने त त्यो राम्रो हुँदैन. र उनको शालिकमा चाहिँ बन्जाराले हान्ने प्रक्रिया पनि आइसकेका छ हामी यहाँ. अब त्यो राम्रो होइन भन्छु म, किनभने त्यो समय अनुसार त्यो अवस्था अनुसार त्यो गुणको मूल्याङ्कन हुनुपर्छ। अब देवकोटाकै सन्दर्भमा छ, देवकोटाले जीवनमा जे गरे त्यो अद्भुत काम गरेर न उनको सम्मान हामीले शताब्दी मनाएर गरे हो, होइन भनेदेखि त अहिले कहिले नथु कहिलेको पनि त केही हुनुपर्छ, त्यो भएको छैन।
हामी कार्यक्रमको छाने जाने अन्तमा आइसकेका छौँ। खसखस डट कमका श्रोता तथा पाठकहरूलाई खसखस डट कमको स्वरमा कविता स्तम्भको लागि एउटा कविता सुनाउन अनुरोध गर्ने भने सुनाइदिनुहुन्छ?
म निश्चय नै त्यो अहिले मलाई मुखमा आएको मात्रै म सुनाउँछु। दियो जग मुक्तक एउटा पहिलो, दियो जगाउँदैमा रात उल्टेर बिहान हुन सक्दैन, दियो जगाउँदैमा रात उल्टेर बिहान हुन सक्दैन, गीत लहराउँदैमा कोही नौजवान बन्न सक्दैन, मुस्कुराउन नसकेको तिम्रो मुहारमा संघर्षको रेखा हुनुपर्छ, खाली आँसु खसाउँदैमा तिमीले वर्षा ताउन सक्दैन। यो एउटा मुक्त पढे, सबभन्दा ठूलो कुरा म संवेदनालाई मान्छु, अरू पनि छन् तर संवेदना पनि त्यसमध्येको एउटा ठूलो कुरो हो। संवेदना भनेको ढुकढुकी, मलाई चिमट्यो भने तपाईँलाई दुखोस् न, त्यो अनुभूति लिन सक्यो भने पो मानिस मानिस हुन्छ
है।
अब त्यही ढुकढुकी चाहिन्छ भन्ने मेरो एउटा गीत छ, मलाई कण्ठे आउँछ, म त्यो सुनाउँछु। तिमीमा ढुकढुकी छैन भने म अन्तर कसरी खोल्नु, तिमीमा ढुकढुकी छैन भने म अन्तर कसरी खोलौ, जहाँ घाम र वर्षा हुन्न पीड़ाको स्वर केही गुन्जन्न, त्यो पत्थरको मनका सामु शब्द खैकुन बोलौ, तिमीमा ढुकढुकी छैन भने म अन्तर कसरी खोलौ, लहर भए पो उर्लिन सक्छ छाती खोली कुर्लिन सक्छ, पानी बिनाको खोलामा गई पौडी कहाँ म खेलौं, तिमीमा ढुकढुकी छैन भने म अन्तर कसरी खोलौं।
बस धन्यवाद। मैले अघि नै भने हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौ। खसखस रकमका श्रोता तथा पाठकहरूलाई वरिष्ठ साहित्यकारको हैसियतले अर्थी उपदेश या सन्देश कसरी दिनुहुन्छ?
अर्थी त म के दिन सकौंला, म कसैलाई अर्थी दिन्न, तर मेरो अनुभवले चाहिँ के भन्छ भने तपाईँहरूसँग साक्षात्कार भएर आज जुन यो अवसर चाहिँ हाम्रो वासु श्रेष्ठजीले दिनुभयो म त्यसै गदगद भएको छु। वास्तवमा जीवन भनेको म चाहिँ कलकलाउँदो फूल हो भन्ने मान्छे हुँ। त्यस रूपमा जीवनलाई तपाईँले सकारात्मक रूपमा बुझिदिनुहोस्, जीवनलाई चाहिँ एउटा ऊर्जाशील रूपमा चाहिँ तपाईँहरू अघि बढाउनुहोस्। सबैको सफलता यसैमा छ, सबैको एउटा सृजनमयता यसरी नै जानिँदै जान्छ।
हजुर धन्यवाद। वरिष्ठ साहित्यकार, व्याकरणकार, गीतकार तथा समालोचक कृष्णप्रसाद पराजुलीज्यू, यहाँको अमूल्य विचार तथा समयको लागि हामी आभार व्यक्त गर्दछौ। यहाँको सुस्वास्थ्यको कामना गर्दै अमेरिकी भ्रमण पनि सुखद रहोस् भन्ने कामना गर्दै हामी
भेटी
कुरा गर्छौँ।
धन्यवाद।